लेक शोर वेस्ट के ऊपर ओकवेल में, एंड ओरिजिनल लोकेशन इज 4141 डिक्सी रोड. विलेज टेस्ट इज अ ग्रैंड रेस्टोरेंट. इट्स अराउंड जीटीए का सबसे बड़ा हलाल बफे है. बिल्कुल आपने सही सुना, जिसमें सैलड्स बार बहुत बड़ी है, जिसमें जो खाने हैं जिसमें चाइनीज़ भी हैं, कॉन्टीनेंटल्स भी हैं और हमारे रवायती खाने भी हैं. इसके अलावा इनकी जो जो स्वीट टूथ जिनका है उनके लिए भी बहुत बड़ी सिलेक्शन है, जिसमें खीरे भी हैं, जिसमें गुलाब जामुन भी हैं, जिसमें दाल का हलवा भी इसमें मौजूद है, इसमें गाजर का हलवा भी मौजूद है, इसमें आइसक्रीम्स भी मौजूद हैं, इसमें फ्रूट प्लेटर्स भी मौजूद हैं. और विलेज टेस्ट 4141 डिक्सी रोड मिसिसागा पे, आप इनकी वेबसाइट को अगर विजिट करें www.villagetaste.ca. ठीक, चलिए साहब इस वक्त हम आपको लेके चलते हैं गीत. गो के टॉप ऑफ द आवर का वक्त हुआ चाहता है, बट छोटा सा गीत और टॉप ऑफ द आवर. गीत कौन सा है
जी? अरफा जी, बहुत ही खूबसूरत आतिफ असलम की आवाज में है.
रिलैक्सिंग, एंजॉय.
दिल मेरी ना
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
ٹرک کا گھومتا پہیا کینیڈا کی معیشت کی ترقی کا ضامن. آپ کا ٹرک سڑکوں پر راج کرے اور کینیڈا کی معیشت ترقی کی راہ پر گامزن رہے. ٹرک مینول یا پھر آٹومیٹک, ٹرک کی بہترین سروس کے لیے کوئک ٹرک لیو تھرو آؤٹ انٹیریو, نو اپوائنٹمنٹ نیڈیڈ, ڈرائیو تھرو فیسلٹی, ون اسٹاپ شاپ. اب تیسری لوکیشن ایگزٹ 579 فرام ہائی وے 401 ان نیپنی. کوئک ٹرک لیو 519-622-0660. quicktrucklube.com.
اس فال میں آ رہا ہے آپ کے لیے اسٹیشن سائٹ ملٹن کے ڈاؤن ٹاؤن میں آپ کی منفرد رہائش کا, جو جی ٹی اے کی بہترین قیمت $487,990 میں دستیاب ہے. دو ٹاور سے مشتمل یہ رہائشی منصوبہ سینٹرل پوڈیم کے ذریعے ان اینڈ آؤٹ ڈور امینیٹیز فراہم کرتا ہے. ملٹن گو اسٹیشن سے ملحق اسٹیشن سائڈ ملٹن کے فیوچر موبیلٹی ہب کا سنگ بنیاد ہے, جو آپ کو بنا کسی رکاوٹ آپ کی منزلوں پر پہنچانے میں مددگار ثابت ہوگا. آج ہی رجسٹر کیجیے stationside.ca.
سٹی آف برامپٹن گرو گرین ٹیم چاہتی ہے کہ کمیونٹی ماحولیاتی اقدامات کی وسیع رینج کے بارے میں جانیں, جیسے گاربیج کی صفائی, کمیونٹی میں پودا لگانے کی تقریبات, کمیونٹی باغبانی اور بیجوں کا اشتراک, موسمیاتی تبدیلیوں کے لیے لچک پیدا کرنا اور گھر میں توانائی کی کارکردگی کو بہتر بنانا, طوفان کے پانی کے انتظام کے پروگرام اور طوفان کے پانی کے تالاب کی حفاظت, سیلاب سے بچاؤ اور بحالی اور عوامی آرٹ پروجیکٹ پر وسائل, اور سائیکلنگ اور الیکٹرک اسکوٹر پروگرام اور دیگر پائیدار نقل و حمل کے اقدامات. مزید جاننے کے لیے
فروخت پابندی لاؤ گے, نشیا والے مریضاں دے علاج دا انتظام کرن گے, دوشیاں نوں جیل بھیجن گے. دس میسج از براٹ ٹو یو بائی پیئر پولیور اینڈ کنزرویٹو پارٹی آف کینیڈا.
ਤੁਸੀਂ ਆਪਣਾ ਆਊਟਡੋਰ ਐਡਵੈਂਚਰ 2023 ਬ੍ਰੋਂਕੋ ਸਪੋਰਟ ਦੇ ਵਿੱਚ ਹੁਣ ਕਰ ਸਕਦੇ ਹੋ. 7 ਅਵੇਲੇਬਲ ਗੋਟ ਮਾਡਲਸ ਦੇ ਵਿੱਚ ਤੁਸੀਂ ਕੋਈ ਵੀ ਖੂਬਸੂਰਤ ਨਜ਼ਾਰੇ ਦਾ ਆਨੰਦ ਲੈ ਸਕਦੇ ਹੋ. ਇਸ ਵੇਲੇ $4,250 ਦੇ ਰਿਬੇਟਸ ਤਮਾਮ 2023 ਬ੍ਰੋਂਕੋ ਸਪੋਰਟਸ ਮਾਡਲ ਤੇ ਤੁਹਾਨੂੰ ਮਿਲ ਰਹੇ ਨੇ. ਜ਼ਿਆਦਾ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਵਿਜ਼ਿਟ ਕਰੋ ਟੋਰਾਂਟੋ ਏਰੀਆ ਦੇ ਫੋਰਡ ਡੀਲਰ ਨੂੰ ਅੱਜ ਹੀ ਜਾਂ forddealers.ca.
ریئل اسٹیٹ دی دنیا وچ تھوڑی کامیابی ایگزیکٹو ہومز ریئلٹی, جتھے تسی 1.5 لاکھ تو 2 لاکھ سال دا کما سکدے ہو. اس تو علاوہ فری بائر اینڈ سیلر لیڈز, وی آئی پی ایکسس ٹو پری کنسٹرکشن پروجیکٹس, ون آن ون سیلز اینڈ مارکیٹنگ مینٹرشپ, ٹیچ اینڈ ٹرین پروگرام, سٹیٹ آف آرٹ ماڈرن آفس ود پرائیویٹ روم, ان ہاؤس مارگیج اینڈ لائلز ٹیم, ان ہاؤس پروجیکٹس انویسٹمنٹ اپرچونٹی. پھر دیر کا دی آؤ تے جوائن کرو ایگزیکٹو ہومز ریئلٹی, یا کال کرو 905-890-1300 یا وزٹ کرو ehrb.ca.
خوبصورتی وداؤن لئی, عمر چھپاؤن لئی دیسی کینیڈین نیچرل ہیئر کلر شیمپو وال کالے جاں ڈارک براؤن کرن دے لئی 7 منٹ لگا کے انتظار کرو, تہاڈے وال لشکاں مارن گے. کلر 20 تو 25 دن تک خراب نہیں ہوئے گا, تے نہ ہی دیواراں تے باتھ ٹب خراب کرے گا. اپنے نیڑلی برانچ تو کلر اتے کینیڈین لوکل فارم تو تیار کیتا ہنی خریدن لئی ویب سائٹ desicanadian.com تے جاؤ, چار اما گل نو فون کرو 519-569-9282, 519-569-9282.
کیا آپ کے گھر اور آٹو انشورنس کی رینول ہو رہی ہے؟ کیا آپ درست انشورنس کوریج کے لیے اچھی قیمت کی تلاش میں ہیں؟ تو پھر آپ کو آل اسٹے ایجنسی کے راجہ مدثر کو 6472903773 پر کال کرنی چاہیے. آج ہی کال کریں اور آپ 2 کاروں اور 1 گھر کی انشورنس کراتے وقت تقریباً $1,775 کی بچت کر سکتے ہیں. راجہ مدثر 6472903773. آل اسٹیٹ کے ساتھ آپ محفوظ ہاتھوں میں ہیں. ٹرمز اینڈ کنڈیشن اپلائی.
ریئل اسٹیٹ میں نئے ایجنٹس کی کامیابی کی ضمانت.
ویلکم ٹو ایگزیکٹو ہومز ریئلٹی, 150 سے 2 لاکھ سالانہ کمیشن,
بائر اینڈ سیلر لیڈز, وی آئی پی ایکسس ٹو پری کنسٹرکشن پروجیکٹس, ون آن ون سیلز, مارکیٹنگ اینڈ مینٹرشپ, اسٹیٹ آف دا آرٹ ماڈرن آفس, پرائیویٹ رومز,
ان ہاؤس مارگیج لائرز ٹیم,
انویسٹمنٹ اپرچونٹیز. تو پھر دیر کیسی, آئیے جوائن کیجیے
ایگزیکٹو ہومز ریئلٹی.
905-890-1300. وزٹ کیجیے ehrb.ca.
عائشہ, یہ تم کیا سر پکڑ کر بیٹھی ہو؟
گھر میں مہمان آ رہے ہیں, और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
विलेज टेस्ट, ओंटारियो का सबसे बड़ा पाकिस्तानी बफे, 40 से ज्यादा आइटम्स के साथ। एंजॉय करें हमारे डिलीशियस मेन्यू को, कढ़ाई, करीज, बारबेक्यू, बारबेक्यू प्लेटर, रोल्स एंड मच मच मोर। और अब डेली डिनर बफे और वीकेंड ब्रंच बफे भी। पार्टी रूम्स या कैटरिंग सर्विसेज के लिए कॉल 9052323663, 6477744888। विलेज टेस्ट।
कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती? एक और मिसकंसेप्शन कि लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस तो बहुत महंगी हैं। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा। 28 साल का अंडरराइटिंग का तजुर्बा है। लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो। 9056075000, 9056075000।
अजीत सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ,
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज, 416-792-8792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
बाय वन हियरिंग एड गेट वन 15% ऑफ, 416-792-8792। अल्टीमेट हियरिंग सॉल्यूशन, 416-792-8792।
जी साहब, प्रोग्राम में एक बार फिर से खुश आमदीद। एशियन ग्रोसर्स का जिक्र करना चाहती हूँ। देयर आर अराउंड 10 लोकेशंस, 10 डिफरेंट लोकेशंस हैं जहाँ से एशियन ग्रोसर्स, इट्स अ ह्यूज 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 स्टोर, ह्यूज स्टोर। आपने डेयरी प्रोडक्ट्स लेनी है, वेजिटेबल्स लेनी है, आम घर की ग्रोसरी लेनी है, बर्तन ले जाते हैं, बल्कि मैं आपको एक मिट्टी की हंडिया मैंने खुद भी खरीदी है, मैं आपसे भी कहती हूँ जरूर लें, है $45 की। मगर आप यकीन कीजिएगा, आई डोंट कुक फूड ऑन इन प्रेशर कुकर नाउ एनी मोर, आई जस्ट कुक इट ऑन सिमर, हल्की फूड के ऊपर। गोश्त तक गलता है उसके बीच में, एंड इट्स मिट्टी की देखती है। आई थिंक सो, आई हैव इट, आई कैन शो यू लेटर ऑन आपको दिखाती हूँ मैं। अच्छा, इस वक्त मैं जिस आर्टिकल को कवर करना चाहती हूँ, आज 17th of October है, एंड इट इज़ ऑफ कोर्स एवरी डे हैज़ समथिंग जो कि हमारे जख्मों को कुरेदने के लिए बहुत होता है। एंड पाकिस्तान में पॉलिटिकल टर्मोइल जो है और ये जो सियासी चीज़ें हैं दिन ब दिन बढ़ती चली जा रही है। आई अंडरस्टैंड, जब अब्दुल सत्तार ईदी ने निहारे थे तो मेरे एक भाई हैं, उन्होंने कहा जी अब्दुल सत्तार ईदी वो जी फलाई काम करता है, उसको क्या ज़रूरत पड़ी थी सियासत में आने की। ठीक है जी, आपकी राय है, अब्दुल सत्तार ईदी लॉस्ट। डॉक्टर अब्दुल कदीर खान एंड ऑफकोर्स हीरो ऑफ पाकिस्तान, क्योंकि हमने हर हीरो के बीच में कीड़े निकाले। डॉक्टर अब्दुल कदीर खान की आप बात कर रहे हैं, डॉक्टर अब्दुल कदीर खान जब इन्होंने पॉलिटिकल इन्वॉल्वमेंट चाही तो बहुत से लोग ये कहते थे वो जी वो साइंटिस्ट है, उसको क्या ज़रूरत है उसमें आने की। हमने किसी की भी कदर नहीं की, किसी की भी कदर नहीं की, क्योंकि हमारी अपनी अपनी पार्टीज हैं, हमारी अपनी अपनी फेवर्स हैं। मैं भी उसी रेले का एक हिस्सा हूँ। डॉक्टर अब्दुल सलाम बाहर के मुल्क में गए और डॉक्टर अब्दुल सलाम के नाम पे सड़क भी है, डॉक्टर अब्दुल सलाम को वहाँ पर भी हमने अपनी दीवारों को खड़े करने के बाद अपने हीरोज़ को, कहीं पे भी आप जाके देख लें, किसी हीरो का नाम देख लें, सामने बैठे हुए चार में से दो बंदे उसके बीच में कीड़ा निकाल देंगे। और हमें से एक शख्स भी है जो 100% कुछ डिलीवर करने के काबिल ही नहीं है। डॉक्टर जनाब हकीम सईद साहब की बात करती हूँ, वो सिर्फ हकीम नहीं थे, उन्होंने अपने आबाई पेशे के बीच में रखे। 9 जुलाई 1993 में ये गवर्नर आए, ये ही वॉज नेवर इन टू द पॉलिटिक्स, देर वॉज अ रीजन दैट ही केम इन टू द पॉलिटिक्स। उनकी असैसिनेशन के बारे में तस्करा करना चाहते हैं और ये जनाब डॉक्टर सईद सिंध के साबिक गवर्नर तिब अदविया साजी के इदारे हमदर्द फाउंडेशन ऑफकोर्स इन्होंने अपना फार्मेसी में डिग्री हासिल की, बैचलर किया, फिर उन्होंने फार्मेसी में अपना मास्टर्स किया और उसके बाद इन्होंने PhD अपनी की थी और बाकायदा दवाइयों की तैयारी के हवाले से मुमताज शख्सियत थे. व्हाट अ ग्रेट पर्सनैलिटी, मेसमराइजिंग पर्सनैलिटी थी उनकी. सियासतदान पाकिस्तान के तबीब 17 अक्टूबर, आज ही का दिन था 17 अक्टूबर का, अलसुबह और अपने क्लिनिक पे जब वो आया करते थे, मुझे याद है मेरी जब 3 बार उनसे मुलाकात हुई तो अर्ली मॉर्निंग यानी अर्ली राइजर थे वो. बहरहाल 17 अक्टूबर में 1998 में इनको एक इनके क्लिनिक के सामने ही आके हमला किया था, जबकि बेशुमार पेशेंट्स इनके क्लिनिक में मुंतजर थे डॉक्टर साहब के, और हमला आवर आए, गाड़ी ले गए. कितने जालिम लोग हैं आप. पॉलिटिकल जो डिविजन्स हैं हमारी, उन्होंने किसी बड़े को भी जिंदा ना रहने दिया. अगेन बहुत से लोगों को मेरे से इख्तलाफ होगा, मैं आपके साथ माजरत के साथ अपना मुद्दा आपके सामने पेश करना चाहती हूं. अब वो कहते हैं कि पुलिस खुफिया इदारों और इस्तगासा के मुताबिक कत्ल के मुकदमे में जिन लोगों को मुल्जिम नामजद किया गया था उनका ताल्लुक ये जो अल्ताफ हुसैन साहब की मुतहिदा कौमी मूवमेंट के साथ उनका ताल्लुक था, लेकिन अल्ताफ हुसैन और MQM ने हमेशा इसको इल्ज़ाम नाम दिया. वो MQM ये कहती थी कि नाम हमारा लगा दिया, करने वाले कोई और हैं, जस्ट टू डीफेम अस. सिंध हाई कोर्ट और फिर सुप्रीम कोर्ट ने बरसों जारी रहने वाली सनसनी खेज अदालती कार्रवाई के बाद बिलाखर इस मुकदमे में नामजद तमाम के तमाम मुलजिमान को बरी कर दिया था. अब साहब अगर तो जब हम उस असैसिनेशन वाले दिन की तरफ आते हैं, उस दिन के बाद 24 आवर्स का जब मैं दौरानिया आपके साथ कवर करूंगी, तो मुझे पता है कि आपकी और हम लोग वी आर वेरी बड़े बुरे तरीके से पॉलिटिकली डिवाइडेड लोग हैं और जिसमें हमने अपनी अजीम शख्सियतों को भी खो दिया है. ये 1920 में पैदा हुए थे, ब्रिटिश इंडिया में पैदा हुए थे और जाहिर है तिब के बड़ा नामवर एक खानदान था उसमें ये पैदा हुए थे. इनके वालिद हकीम हाफिज अब्दुल मजीद इनके वालिद थे. 3 बहन भाइयों में हकीम मोहम्मद सईद सबसे छोटे थे. सेकंड ब्रदर जो थी उनकी डेथ हो गई थी 1906 में दिल्ली में तिब और हिकमत का इदारा हमदर्द खाना. 1906 में ये इनका इदारा कायम हुआ था. 1906 के बाद आप समझिएगा 1920 में हकीम मोहम्मद सईद पैदा होते हैं और इनके वालिद साहब ने 1906 में ये तिब का और हिकमत का इदारा हमदर्द दुआ खाना कायम किया था. 1922 में वालिद के इंतकाल के वक्त, यानी 20 में ये पैदा होते हैं, 22 में इनके वालिद का इंतकाल हो जाता है. उस वक्त हकीम मोहम्मद सईद साहब की उम्र सिर्फ 2 साल थी. बहरहाल इनकी वालदा राबिया, उन्होंने इनके बाप का ये जो दवा खाना था जो 1906 में उन्होंने कायम किया था उसको इन्होंने चलाया. इनके जो दरमियान वाले भाई थे अब्दुल वहीद, उन नौजवानी में उनका इंतकाल हो गया था. हकीम मोहम्मद सईद की वालदा ने बाज़ोकात होता है कि हम मजबूरी के बीच में अपने माँ बाप के साथ आके खड़े हो जाते हैं, मगर तमाम महरूमियों के बावजूद उनकी वालदा ने इनको अरबी में, फारसी में और उर्दू और अंग्रेज़ी की तालीम इनको दिलवाई थी. 1938 में 18 बरस की उम्र में दिल्ली यूनिवर्सिटी में आपने दाखिला लिया, फार्मेसी में ग्रेजुएशन किया, मेडिसिन केमिस्ट्री यानी फार्मेसी में ही आपने अपनी मास्टर्स की डिग्री हासिल की और फिर इन्होंने 1942 में अपने ख़ानदानी इदारे हमदर्द वक्त जो लेबॉरेटरीज हैं. अब ये नहीं कि उन्होंने होम्योपैथ का कोई कोर्स किया था और वो डेफिनेटली डिड इज बैचलर्स मास्टर्स और फिर बाद में इन्होंने आके PhD भी कर ली थी. 1945 में इन्होंने फार्मेसी में मास्टर्स की डिग्री हासिल की और तहरीके अभी पाकिस्तान नहीं बना था, 47 में पाकिस्तान बनता है, 45 में इन्होंने मास्टर्स की डिग्री हासिल कर ली थी और फिर ये उसके बाद इनकी वालदा लेके इनको पाकिस्तान में आ जाती हैं. 1920 में पैदा होते हैं, 27 ईयर्स 1920 में पैदा हुए थे ना, 20 में पैदा हुए थे, 47 में 27 साल इनकी उम्र थी, ये पाकिस्तान आ जाते हैं. 48 में इन्होंने پاکستان میں آ کے ہمدرد پاکستان کی بنیاد رکھی تھی. حکیم محمد سعید نے 1952 میں ترکی گئے اور ترکی جانے کے بعد انہوں نے فارمیسی میں انہوں نے پی ایچ ڈی اپنی مکمل کی. اینڈ پھر اس کے بعد ظاہر ہے ان کی لیبارٹری کے بیچ میں جو وہ پیٹنٹ چیزیں تیار ہوتی تھیں ان کو تیار کیا. اس کے بعد صرف یہی نہیں, اپنی فارمیسی کو بھی چلایا, ہمدرد پاکستان کو بھی چلایا. کیونکہ انہوں نے پی ایچ ڈی کی تھی فارمیسی میں, اس کے لیے انہوں نے کراچی سندھ یونیورسٹی میں پروفیسر آف فارمیسی کی حیثیت سے آرگینک کیمسٹری کی تعلیم بھی دی. آرگینک کیمسٹری یعنی جیم آف اے مین. 1963 میں اختلافات کی بنیاد پر انہوں نے سندھ یونیورسٹی سے استعفیٰ دے دیا. ایک بات یاد رکھیے گا کہ وہ لوگ جو اپنے اصولوں کے اوپر چلتے ہیں نا اور کمپرومائز نہیں کرتے, اٹس بیٹر کہ کسی دوسرے کو برا کہا جائے, آپ کو جگہ ہی چھوڑ دی جائے. بھارت 1964 میں ان کو توجہ کب ملتی ہے, یہ 1964 آپ سمجھ لیجئے گا 58 میں ایوب خان آتے ہیں, ایوب خان کا دور تھا. اور اس وقت حکومت میں وزارت صحت کے اعلیٰ ترین عہدیدار پاکستان آرمی میڈیکل کور کے سربراہ یہ سرجن جنرل آف پاکستان لیفٹیننٹ جنرل واحد, اگین فوجی تھے, تو صاحب ڈاکٹر حکیم محمد سعید نے ان کے اوپر تنقید کی. اب یہ جنرل کون ہے, یہ وہی جنرل واجد تھے جو حکمت اور اچھا وہ جنرل صاحب جو تھے نا وہ اگینسٹ طب اور حکمت کے خلاف تھے, مگر ڈاکٹر صاحب صرف ایک وہ صرف حکیم نہیں تھے, انہوں نے تو اپنی پی ایچ ڈی مکمل کی تھی فارمیسی کے بیچ میں. واز اے ویری لرنڈ اینڈ فائن مین. مگر یہ جو لیفٹیننٹ جنرل واجد صاحب تھے ان کا کوئی خار بھی تھا ان سے, مگر یہاں سے دس از سم تھنگ وچ براٹ ہم ان ٹو دا پالیٹکس. ہمدرد فاؤنڈیشن پاکستان کے زیر اہتمام 1985 میں طبی علوم کی جامعہ ہمدرد یونیورسٹی انہوں نے قائم کی. آپ دیکھیے اس قوم کو شعور دینے کے لیے, میں اور کسی چیز کا ذکر بھی نہیں کرتی, بچے کو تعلیم دینے کے لیے. نونہال آپ کو بھی یاد ہوگا, مجھے تو آج تک وہ چھوٹا سا رسالہ یاد آتا ہے. بہت خوبصورت تحریریں ہوا کرتی ہوتی تھی, بہت خوبصورت مورلز کے ساتھ کہانیاں ہوتی تھی. اب تو کہانیاں بھی مورلز کے بنا آنا شروع ہو گئیں. تو بہرحال حکیم محمد سعید جو تھے ہمدرد یونیورسٹی کے پہلے چانسلر مکمل ہوئے, انہوں نے 1985 میں یہ یونیورسٹی بنائی تھی. اپنی ڈیتھ تک یہ اس کے چانسلر رہے, اور جب سے اس کو ہمدرد یونیورسٹی کو قائم کیا گیا تھا تب سے لے کے حکیم محمد سعید صاحب کی اسیسینیشن تک یہ اس کے چانسلر رہے. انہوں نے مدینہ الحکمت کی بھی بنیاد رکھی جو ہمدرد یونیورسٹی اور ایک میڈیسنز اینڈ ڈینٹل کالج سمیت انجینئرنگ سائنسز اینڈ ٹیکنالوجی سمیت کئی تعلیمی اداروں اور ایک لائبریری بیت الحکمت پر یہ مشتمل ہے. انگریزی کی انہوں نے آپ کو, ہم نے جیسے شروع میں کہا کہ گو کہ ان کے والد کا انتقال ان کی 2 سال کی عمر میں ہوا تھا, ان کی والدہ نے اس کو عربی فارسی اردو انگریزی کی بہترین تعلیم دلوائی تھی. اور حکیم محمد سعید نے اپنی زندگی میں آگے آ کے پھر جو پڑھا تو انہوں نے 200 کے قریب کتابوں کے مصنف ہیں, بچوں کے رسالہ نونہال کے بانی تھے, تعلیم سائنس اور ثقافت سے متعلق اقوام متحدہ کے ادارے یونیسکو کے جرید پیامی کے مدیر بھی رہے, اور دنیا بھر میں طب اور حکمت کی تعلیم اور تدریب. امیجن کیجئے اس شخص کی پروفائل کو. 19 جولائی, اور مارا کس نے ہوگا, وہ شخص جس نے شاید جس کو الف کا نام کوکو بھی نہ آتا ہوگا. اس ملک میں تعلیم یافتہ لوگوں کو ختم کرنے کے لیے جاہل مطلق لوگوں کی ضرورت ہے. شاید اس شخص کے پاس تعلیم ہوتی تو وہ یہ بھی نہ کرتا. اور ایسے لوگوں کو مروانا ان لوگوں کا کام ہے جو باؤنٹیز کے اوپر ایسے لوگوں کو مروا دیتے ہیں, کیونکہ ان کو خوف آتا ہے کہ یہ لوگ معاشرے میں انقلاب نہ لے کے آ جائیں. یقیناً محرک کوئی اور تھا, مگر استعمال جس شخص کو کیا ہوگا وہ انتہائی جاہل اور اجڑ انسان ہوگا, جس کو پتہ بھی نہیں ہوگا کہ میں کس شخص کو مارنے کے لیے جا رہا ہوں. 1993 میں حکیم محمد سعید کو گورنر سندھ مقرر کیا گیا. 23 جنوری 1994 تک اس کے رہے, 93 سے لے کے 1994 تک. حکومت پاکستان نے انہیں 1966 میں ستارہ امتیاز اور بعد از وفات نشان امتیاز سے بھی نوازا. اب یہ قتل کیسے ہوا تھا, ये कराची का ही वाक्य है और अब कराची में थे अपने क्लिनिक पे। इनकी आदत थी बहुत सुबह नहार मुंह बहुत सुबह उठा करते थे, अपनी नमाज अदा करने के बाद अपने क्लिनिक में आया करते थे। क्लिनिक में इनके मरीज इनके मुंतजर हुआ करते होते थे और इनकी एक रूटीन थी कि एक इनका जो मुहाफिज था वो इनका ड्राइवर भी था वो इनके साथ हुआ करता था और फिर इनके दो मुहाफिजीन इनको रिसीव करते होते थे क्लिनिक के ऊपर। एग्जैक्टली सेम इन नोबडी कुड इमेजिन, जाहिर है सुबह सुबह का वक्त था, फजर का वक्त था, नूर पीर का वक्त था, एंड नोबडी कुड एक्सपेक्ट कि एकदम से गाड़ियां आएंगी और एक भी नहीं 6-7 गाड़ियां आएंगी, गाड़ियों का रेला जो एक दूसरे को कवर करता हुआ आएगा और वो गोलियां चलाएगा। और कहते हैं हकीम मोहम्मद सईद का मुंह भी उस तरफ नहीं था जिस तरफ से गाड़ियां ये वाली आई थी। बहरहाल अब मैं आपको उस एरिए में जब लेके जाती हूँ, आई रिक्वेस्टेड आमिर, 1950 में इनका जो क्लिनिक है ये मरकजी शहरा एमएजना रोड से मुंसलिक आराम बाग रोड वाले सिरे से दाखिल होते हैं। दाएं जानिब कोने से दूसरी इमारत में इनका क्लिनिक था। ये एमएजना रोड का वो संगम है जिसके एक तरफ आराम बाग रोड है, दूसरी जानिब मिशन रोड। मिशन रोड पर डाओ मेडिकल कॉलेज और सिविल अस्पताल कराची भी वाकया है। कत्ल की इस वारदात में जिंदा बच जाने वाले हकीम मोहम्मद सईद के नायब हकीम सैयद मंजूर अली 22 बरस बाद बहुत मुश्किल से ये वाकया याद करते हैं। ठीक ये 22 साल के बाद हकीम सईद का मामूल था, वो कहते हैं उनका मामूल था कि वह नमाज फजर के बाद अपने मतब पे आ जाया करते थे और उस दिन भी उनके जो तरीन मुलाजिम थे किंग खान, ये उनके ड्राइवर भी थे और उनके मुलाजिम भी थे, उनके गार्ड भी थे, ऑल इन वन, तो वही गाड़ी को चला रहे थे हकीम सईद को लेके। वो मतब के ऊपर आते हैं, एक मुहाफिज था सिद्दीक हकीम साहब के साथ आता था, दो मुहाफिज हमारे मतलब के दरवाजे पर पहले से ही मौजूद होते थे जो डॉक्टर साहब को रिसीव किया करते थे। और डॉक्टर साहब क्योंकि बहुत खुश पोशाक सफ़ेद लिबास ज़्यादातर पहनते थे, जूते भी सफ़ेद पहना करते होते थे, तो आप जब आते थे तो आने के बाद आपकी तस्बीह आपके पास हुआ करती होती थी, आपनी जो कैप पहनी होती थी, कैप क्योंकि मस्जिद से होते हुए आया करते होते थे, तो ये जो मुहाफ़िज़ीन थे फ़ौरन पहला काम ये करते थे कि तस्बीह और कैप उनके सुपुर्द कर देते थे। कहते हैं मतलब के मुहाफिज और अमले के कोई रुकन जिसे वली मोहम्मद वगैरह अक्सर हमारे साथ होते थे, उनके दर्जनों मरीज आए हुए थे उस दिन भी। और कहते हैं कि मतलब के ऊपर वाले हिस्से में जो फर्स्ट फ्लोर था, हम मरीजों को फर्स्ट फ्लोर के ऊपर बिठा दिया करते होते थे, हर एक का टोकन उसके पास होता था उसकी बारी का और उनको हम उनके दफ्तर में उनके क्लिनिक के बाहर बिठा दिया करते होते थे। उस दिन भी कहते हैं 17 अक्टूबर, उस दिन भी तकरीबन 30 से 40 के करीब मरीज मतब के ऊपर उनके मुंतजर थे। वो फजर के बाद मतब आए तो रोशनी अभी पूरी तरह नहीं थी, अभी सूरज नहीं, आपको पता ही आजकल थोड़ा सा सूरज देर से निकलता है, तो यही दिन थे, आप समझ लीजिए आज 17 तारीख है, हल्का हल्का अंधेरा था। ये जो हकीम मंजूर हैं ये बताते हैं कि हकीम अब्दुल कादर और वली मोहम्मद हसब मामूल हकीम डॉक्टर साहब के डॉक्टर सॉरी अपने हकीम मोहम्मद सईद डॉक्टरेट किया हुआ था, फार्मेसी में डॉक्टरेट किया हुआ था, सो डॉक्टर भी अगर मैं कह दूं तो कोई बात नहीं, मगर क्योंकि वो तिब के प्रोफेशन के साथ वापस आते तो उसी लिहाज से हकीम मोहम्मद सईद कहते हैं ये लोग बाहर खड़े उनका इस्तकबाल के लिए मौजूद थे। जो ही गाड़ी से डॉक्टर जनाब हकीम मोहम्मद सईद जो ही गाड़ी में से उतरते हैं तो हकीम मंजूर कहते हैं कि मैंने उनसे हाथ मिलाया, उन्होंने अपनी जना कैप और तस्बीह मेरे हाथ में दे दी। तसव्वुर भी नहीं कर सकते थे, मैंने कहा कि इंसान इतना कमज़ोर है कि हमको ये भी नहीं पता कि मुझे अगली सांस आनी है कि नहीं। और कहते हैं यानी इट वॉज फ्रैक्शन ऑफ सेकेंड, आप समझिएगा कि डॉक्टर साहब अपनी गाड़ी से दरवाज़ा खोल के उतरते हैं, दो मुहाफिज सामने खड़े हैं, हकीम मंजूर साहब सामने खड़े हैं, डॉक्टर साहब ने गाड़ी से निकलते ही अपनी कैप और तस्बीह उनके सुपुर्द की है और डॉक्टर साहब का मुंह और हकीम मंजूर साहब का मुंह का रुख जो था ना वो क्लिनिक की तरफ था, क्लिनिक की तरफ था यानी मतब की जानिब था। उस वक्त कुछ गाड़ियां एमए जनाह रोड की जानिब से आराम बाग रोड में दाखिल हुई। अच्छा ये कोई एक या दो गाड़ियां नहीं थी, ये तकरीबन 6-7 गाड़ियां थी जो एकदम से दाखिल होती हैं, 3-4 गाड़ियां, 5 गाड़ियां थी, 6 गाड़ियां थी, जो भी थी। उस वक्त हकीम सईद अब्दुल कादिर से हाथ मिला रहे थे, अचानक आने वाली इन गाड़ियों ने जो एकदम से एंटर होती हैं सड़क के ऊपर, उन्होंने मल्टीपल शूटिंग शुरू कर दी और बस जी किसी को कहते हैं इट वॉज ऑल इन फ्रैक्शन ऑफ सेकेंड, किसी को कुछ सोचने का मौका ही नहीं मिला। ये शख्स भी कहते हैं कि मुझे भी नहीं पता कि किधर से वो लोग आए और किधर को वो लोग निकल के चले गए। फौरी तौर पे जो उनका किंग खान था वो तो गाड़ी के बीच में ही बैठा हुआ था, उसको तो गोली ना लगी मगर उन्होंने मल्टीपल गोलियां मारी थी। डॉक्टर साहब को गोली लगती है, डॉक्टर साहब वहीं पे गिर जाते हैं, उनका जो महाफिज है वो भी फौरन ही वहीं पे गिर गया। ये हकीम मंजूर कहते हैं गोली मेरी बाजू में भी लगी मगर मैं फौरन जमीन के ऊपर लेट गया। बहरहाल ये जो हमला आवर थे 5-6 गाड़ियों के ऊपर जो आए थे, इन्होंने आराम बाग रोड पर मुड़ते ही हमला कर दिया। इंतहाई शदीद फायरिंग हुई, बेतहाशा गोलियां चली। हकीम मंजूर कहते हैं कि मैंने हकीम सईद को ज़मीन पर गिरते देखा, हकीम अब्दुल कादिर अली वली मोहम्मद भी गोलियां लगते ही ज़मीन पर गिरे, एक गोली मेरे बाजू को भी छिलती हुई चली गई, मुहाफिज अब्दुल रज़ाक भी वहीं ज़ख्मी हो गया। हमला होते ही ये कहते हैं मैं तो ज़मीन पर लेट गया, मुझे तो एहसास ही नहीं हुआ कि मुझे भी गोली लगी है। यानी आप इमेजिन करें पैनिक कितना ज़बरदस्त हो जाता है। अलबत्त एनी शाहिदीन मौजूद थे और आप सोचिएगा ऊपर क्लिनिक के ऊपर के हिस्से में जहां डॉक्टर साहब ने पेशेंट्स को अटेंड, हकीम मोहम्मद सईद ने पेशेंट्स को अटेंड करना था, वहां तकरीबन 40 के करीब पेशेंट्स लोग नीचे आ गए, रोना धोना कोहराम बच गया और जाहिर है फ़ोन के सिलसिले शुरू हो गए। 15 से 20 मिनट में पुलिस इस मुकाम के ऊपर पहुँच जाती है। अब ये है आगे कहानी जो शुरू होती है। आप इमेजिन कीजिएगा कि किसी बड़े दिमाग को रहने भी देना है कि नहीं, वो दिमाग जो रेवोल्यूशन ला सकते हैं, वो दिमाग जो शऊर दे सकते हैं कौम में से, उन तमाम दिमागों को इन्होंने ख़त्म कर देना। लिखते हैं कि मैं खुद कराची के अंग्रेजी अखबार द न्यूज़ का क्राइम रिपोर्टर था। मुझे याद है कि वाकई की इत्तला मिलने की खबर की तफसील जमा करने पर 6 बजे सुबह सिविल अस्पताल के मुर्दाखाने पहुंचा तो डॉक्टर अहमद ने मुझे बताया कि हकीम साहब के सर और गर्दन में गोलियां लगी। अब साहब आ जाती है पुलिस की कार्रवाई और सियासत। पुलिस तकरीबन 10 से 15 मिनट में यहाँ पर पहुँच जाती है। तो ये वो दौर था जबकि मियां नवाज शरीफ साहब जो थे वो वजीर आजम थे, उनका दूसरा टेन्योर था, सेकंड दौर था, 3 दौर अब तक पूरे कर चुके हैं, ये उनका सेकंड दौर था। इस वक्त सिंध में लियाकत अली जतोई वजीर आला थे और अल्ताफ हुसैन की मुत्तहिदा यानी प्रोविंस सिंध में भी मुत्तहिदा की कोलिशन के साथ हुकूमत चल रही थी और सेंटर में भी मुत्तहिदा कौमी मूवमेंट की कोलिशन के साथ गवर्नमेंट चल रही थी। किसी न किसी को नेगेटिव करने के लिए किसी न किसी ने एक से एक गदर किया पाकिस्तान में। कत्ल के चंद घंटों के अंदर ही कराची पुलिस के बाज अफसरान ने दावा किया, लो जी हमने गाड़ी पकड़ ली। आप कहते हैं कि चलाकियां तो फिर चलाकियां ही होती हैं ना, उन्होंने कहा जी हमने एक गाड़ी पकड़ ली और ये वो गाड़ी है जो हकीम मोहम्मद सईद के कत्ल के बीच में इन्वॉल्व हुई है। अब फौरी तौर पर ही अगले ही एक घंटे के बीच में एक साइड पुलिस की कह रही है कि हमने एक गाड़ी पकड़ ली और ये वो गाड़ी है जो कि हकीम मोहम्मद सईद साहब के कत्ल में इन्वॉल्व है, जबकि पुलिस का जो दूसरा ग्रुप है वो ये कहता है कि नहीं नहीं नहीं, नहीं ये वो गाड़ी नहीं है। गाड़ी से वो कहते हैं बाज़ पुलिस अफसरान जिनमें उस वक्त के SSP फारूक अमीन कुरैशी, आप जहन में नाम रखिएगा फारूक अमीन कुरैशी, और एडिशनल IG सिंध राना मकबूल शामिल थे। एडिशनल IG सिंध ये मौकफ इख्तियार किया कि गाड़ी से आमिरुल्ला नामी एक नौजवान की इम्तहानी मार्क्सशीट मिली है, तो दिस मीन मस्ट बी अ यंग बॉय। आमिरुल्ला नामी ये नौजवान मुत्तहिदा कौमी मूवमेंट का कारकुन बताया गया और SSP फारूक अमीन कुरैशी और एडिशनल IG राना मकबूल अहमद ने आला हुकाम वजीर आला और हत्ता के वजीर आजम नवाज शरीफ को भी इत्तला दी कि आमिरुल्ला मुबैन तौर पर हकीम सईद के इस कत्ल में मुलव्वस है। फौरी तौर पर उन्होंने अनाउंस कर दिया ना गाड़ी पकड़ी, गाड़ी में आमिरुल्ला की मार्कशीट मिल गई, तो आमिरुल्ला का ताल्लुक मुत्तहिदा कौमी मूवमेंट से है। मगर अल्ताफ हुसैन मुकम्मल तौर पर इससे डिनाई करते थे, वो कहते थे इनके कत्ल से हमारा कोई ताल्लुक नहीं है। जल्द ही सिंध पुलिस, अब पुलिस के दो ग्रुप्स बन गए जो सिंध पुलिस और कराची पुलिस की क्यादत में इख्तलाफात की खबरें सामने आ गई। एक ने कहा कि वो अब ये सिंध और कराची पुलिस का भी जब आप अलमिया सुनते हैं, यहाँ पर एक जो इंस्पेक्टर जनरल पुलिस थे ना आफताब नबी, इनका एक भाई वो MQM में के वफाकी वजीर थे। अब आप इमेजिन कीजिएगा इस मुल्क का अलमिया کہ جو انسپیکٹر جنرل آف پولیس آفتاب نبی تھے ان کے بھائی اسلام نبی متحدہ قومی موومنٹ کے وفاقی وزیر تھے، جبکہ کراچی پولیس کے سربراہ ڈی آئی جی مشتاق شاہ تھے. بہرحال وہ جو فاروق امین قریشی تھے نا، ان کے بیان سے مشتاق شاہ صاحب تب بھی متفق نہیں تھے، وہ آج بھی اس سے متفق نہیں ہے کہ وہ گاڑی اور عامر اللہ جو تھا نا اس کا ایم کیو ایم سے کوئی تعلق نہیں تھا. بہرحال قاتلوں کے بارے میں اختلافات کی تصدیق ہونا شروع کر دی. وزیر اعظم نواز شریف خاص طور پہ کراچی پہنچتے ہیں. جناب وزیر اعظم نواز شریف، وفاقی وزیر چودھری نثار، چیف سیکرٹری سعید مہدی اور چار پانچ افسران. اب کہتے ہیں اس میٹنگ میں تاثر ملا جیسے یہ کیس حل ہو گیا ہے. باجی گاڑی مل گئی ہے، عامر اللہ مل گیا ہے اور اس کا تعلق اس کی مارک شیٹ سے نام پتہ چل گیا ہے اور ہمیں پتہ. حالانکہ جس نے قتل کیا ہے وہ گاڑی کے بیچ میں اپنا سراغ تو نہیں چھوڑ کے جائے گا، وہ سراغ تو پھر اپنے کسی دشمن کا چھوڑ کے چلا جائے گا نا، جہاں سے لوگوں کو کلو لینا آسان ہوگا. بہرحال اب وہ جو مشتاق صاحب تھے نا، جو آئی جی تھے مشتاق شاہ صاحب، ڈی آئی جی جو تھے، ان سے جب نواز شریف صاحب نے، چودھری نثار نے، ان تمام نے پوچھا ہاں جی اس معاملے کو بتائیے حل کرنے میں کتنی دیر لگے گی، تو مشتاق صاحب نے کہا سر میں کوشش کرتا ہوں، 24 آورس کا ٹائم تو مجھ کو دیا جائے نا. ٹھیک ہے، مشتاق صاحب نے کہا کہ کوشش کر رہے ہیں، ایسے مقدمات مشکل ہوا کرتے ہوتے ہیں. اور سابق ڈی آئی جی مشتاق کہتے ہیں کہ چند گھنٹوں کے بعد، یعنی کہاں کہ نواز شریف، چودھری نثار اور ان تمام نے ہوٹل میں ان سے ملاقات کی اور ان سے پوچھا اس کیس کو ریزالو کرنے میں، انہوں نے 24 آورس کی مہلت دی، مگر 24 آورس تو کجا، چند گھنٹوں کے بعد ٹیلی ویژن کے اوپر یہ جو ٹکر چلا کہ بھائی ملزم تو پکڑے گئے ہیں. اور اب مشتاق صاحب کہتے ہیں، ڈی آئی جی سندھ، وہ یہ کہتے ہیں کہ نواز شریف صاحب نے اور چودھری نثار جب انہوں نے مجھ سے 24 گھنٹے کا پرامس لیا تو ان کو ڈر ہوگا کہ کسی انہوں پھاڑ کے نہ بہ جائے، ہے نا، تو انہوں نے اس سے پہلے یہ ٹیلی ویژن کے اوپر خبر چلا دی کہ ملزم پکڑے گئے ہیں. بہرحال کہتے ہیں کہ نواز شریف نے ان پولیس افسران سے اتفاق کیا جن کا خیال تھا کہ حکیم سعید کو قتل میں ایم کیو ایم ملوث تھی. اب ایم کیو ایم مرکز میں بھی ایم کیو ایم کا الحاق تھا اور سندھ میں بھی ایم کیو ایم کا الحاق تھا. ٹھیک ہے، بس اسٹرانگ پارٹنر. اور یہ لوگ کہتے تھے ہاں نہیں ایم کیو ایم نہیں بندہ مروایا، بندہ پکڑ بھی لیا، عامر اللہ کا نام بھی دے دیا. الطاف حسین اسٹرکٹلی کہتے تھے ہمارا اس قتل کے ساتھ، حکیم محمد سعید صاحب کے قتل کے ساتھ ہمارا کوئی لینا دینا نہیں ہے. بہرحال نواز شریف کی جانب سے ایم کیو ایم کے سربراہ الطاف حسین نے الزام لگایا کہ پاکستانی ادارے جو ہے نا وہ اسٹیبلشمنٹ اس میں انوالو ہے، اٹس ناٹ بائی ایم کیو ایم. تو ایم کیو ایم نے یہ کہا کہ ہم نے نہیں یہ قتل کیا، بلکہ پچھلے دنوں عمران خان کے بیان کے بعد الطاف حسین نے کہا تھا کہ آئی ہیڈ گون تھرو ایگزیکٹلی دا سیم، اور میں بالکل یہی کہتا تھا کہ اسٹیبلشمنٹ نے ہمیں بھی مائنس کیا تھا، ہمارے ساتھ بھی انہوں نے یہ کیا تھا. بہرحال وزیر اعلیٰ لیاقت جتوئی ہوا کرتے تھے. اب جناب انہوں نے ڈی آئی جی کو بھی فارغ کر دیا، مشتاق نبی صاحب کو بھی فارغ کر دیا، اور اگلے دن جو لیاقت جتوئی تھے نا ان کی بھی چھٹی کرا دی. یہ وہ ٹائم تھا جس میں سندھ میں گورنر راج کا لاگو ہو گیا تھا. مسلم لیگ کے رہنما پرویز رشید اس وقت سینٹ کے ممبر اور سرکاری ٹی وی کے چیئرمین کے عہدے پر فائز تھے، اور انہوں نے تصدیق کی تھی کہ نواز شریف نے ایم کیو ایم سے حکیم سعید کے ساتھیوں سمیت، انہوں نے کہا بھائی جنہوں نے قتل کیا، نواز شریف نے کہا تھا کہ ان کو سپرد کر دیا جائے، گورنمنٹ کے سپرد کر دیا جائے. تو بہرحال الٹیمیٹلی میک لانگ سٹوری شارٹ، ایک عرصے کے بعد آپ کو بتایا کہ اتنا قوم کا وقت ضائع کیا، وہ جن لوگوں کو انہوں نے اریسٹ کیا تھا بعد میں ان تمام کو فارغ کر دیا. کیوں فارغ کر دیا؟ انہوں نے کہا کہ نہیں جی وافر ثبوت نہیں تھے. بہرحال کہتے ہیں کہ گرفتار ہونے والے جو ملزمان تھے، پولیس افسران کی رائے واضح طور پر تقسیم دکھائی دی، اختلافات پولیس کے دونوں ڈپارٹمنٹس کے درمیان بالکل واضح تھے، اور اس وقت کے آئی جی جو آفتاب نبی تھے جن کے بھائی ایم کیو ایم میں وزیر تھے، انہوں نے ان کا کہنا تھا کہ شروع میں اختلافات تھے مگر میں مختلف رائے رکھنے والے تفتیش کاروں کو الزام نہیں دوں گا، حقائق اور معلومات کا جو تجزیہ ہم نے کیا ہمیں لگا کہ عامر اس میں ملوث نہیں ہے، ایم کیو ایم اور آپ کو میں نے کیا کہا تھا کہ جو یہ نبی تھے ان کے بھائی جو تھے وہ ایم کیو ایم کے وزیر تھے, اور عامر اللہ کا تعلق کس سے تھا؟ ایم کیو ایم سے کنسیڈر کیا جاتا تھا. بہرحال کہتے ہیں ایسے مقدمات بہت تفتیش طلب ہوتے ہیں. ہم لوگ اپنی پیشہ ورانہ عزت اور توقیر کی خاطر بڑی سنجیدگی سے لیتے ہیں. مجھے اور مشتاق شاہ کو تبدیل کر دیا گیا, گورنمنٹ نے ان بندوں کو ہی وہاں سے فارغ کر دیا. حکیم سعید کا مقدمہ قتل میں پہلے خصوصی فوجی عدالت میں کاروائی شروع ہوئی, پھر سپریم کورٹ. فوجی عدالتیں وہ تو فیصلہ, آج تک مجھے ایک قتل کا تو فیصلہ آپ دے دیجئے گا کہ حکیم سعید کو کس نے مارا تھا. فوجی عدالت فیل ہوئی وہاں پہ, پھر سپریم کورٹ کے حکم پر جب یہ فوجی عدالتیں ختم ہوئی تو مقدمہ انسداد دہشت گردی کی خصوصی عدالت میں منتقل کیا گیا. بہرحال جس نے ملزموں کو مجرم قرار دے کر سزا سنا دی. اب میک لانگ سٹوری شارٹ, یہ ملزم اریسٹ تو ہو گئے, ان کو سزائے موت بھی سنا دی گئی, بٹ لیٹر آن ان کو ریلیز کر دیا گیا. ازنٹ اٹ سیڈ, یعنی سزائے موت کو بھی ختم کر دیا گیا. اپنے بھائی کی ایم کیو ایم کے وزیر ہونے سے متعلق سوال پر آفتاب نبی نے کہا کہ سب سے زیادہ ناراض تو مجھ سے ایم کیو ایم ہی رہتی تھی. حکیم سعید کا قتل بہت بڑا ظلم تھا, ان کو قتل کرنے والا انسان نہیں تھا. حقیقت بات ہے کہ وہ انسان نہیں تھا, اصل میں ایک پلاٹ کا مسئلہ تھا. اب کہانی کو آپ جو بھی رخ دے سکتے ہیں, اور یہ پلاٹ کون سا تھا؟ یہ پلاٹ وہاں تھا جہاں پہ انہوں نے اپنی یونیورسٹی بنائی تھی. یہ تو پھر بعد میں یہ بات ایک اور نئی کہانی آ گئی. آرمی افسران وہ ہیں, انہوں نے بھی کوئی خاص کیا کیا؟ فوجی عدالت میں گیا تو سکروٹنی ہوئی, سپریم کورٹ نے فوجی عدالتوں کی تشکیل کالعدم قرار دے دی تھی, پھر ایک کمیٹی بنی, اور پھر یہ کیس بس جی یہاں وہاں ہی ہوتا رہا. آپ امیجن کیجئے گا اس ملک کی تاریخ کس کو مورت. اور مزے کی بات یہ ہے, مجھے پتا ہے میرے بہت سارے لسنر دے آر سو ویری ڈیوائڈیڈ, کیونکہ ہمارے لیے اشخاص زیادہ امپورٹنٹ ہے, ہمارے لیے عمران خان, ہمارے لیے نواز شریف, ہمارے لیے زرداری صاحب مور امپورٹنٹ. مرتے ہیں تو دس عبدالسلام مرے, مرتے ہیں تو دس عبدالستاریدی میرے, مرتے ہیں تو دس حکیم محمد سعید جیسے لوگ مرے, بیکاز دے آر جینوئن پیپل, اینڈ دین جینوئن پیپل ڈونٹ ہیو رائٹ ٹو لیو, پیریڈ. بہرحال کہتے ہیں 4 ستمبر 2011 کو انگریزی رونوں میں ایکسپریس ٹریبیون نے لاہور سے خبر دی کہ ایم کیو ایم کے سابق سیکرٹری جنرل اور برطانیہ میں قتل کیے جانے والے ڈاکٹر عمر فاروق کے قتل کی تفتیش کرنے والے اسکاٹ لینڈ یارڈ کے حکام کو ان لوگوں کی گھر کی تلاشی کے دوران ایسی دستاویزات ملی تھی جن کا تعلق حکیم سعید کے قتل سے ہو سکتا تھا. دستاویزات میں ایم کیو ایم کے ایک سیکٹر انچارج جاوید ترک کا وہ خط بھی شامل ہے. اب میں یہ کہتی ہوں کہ نواز شریف صاحب زندہ ہیں, آج چودھری نثار زندہ ہیں, وہ تمام کے تمام لوگ زندہ ہیں, ڈیفینیٹلی دے ہیو سم کلوز. بہرحال رانا وہ کہتے ہیں لندن میں مقیم محقق اور تجزیہ نگار آفتاب صدیقی کا کہنا ہے کہ خود ایم کیو ایم کو بھی نواز حکومت میں حکیم سعید کے قتل کے بعد کریک ڈاؤن کا سامنا تھا, اور ریاست کی جانب سے مخالفانہ اور رویے اور اس کی پکڑ دھکڑ سے نجات کی سہولت خود ایم کیو ایم کو بھی چاہیے تھی. رانا مقبول کے مطابق استغاثہ نے تو خود گھٹنے ٹیک دیے, سردستی میں خم کیا اور ایسے نہیں کیا جیسے کرنا چاہیے تھا. پولیس نے تو کیس بنا کر دے دیا تھا, ہو سکتا ہے کوئی بہت ضروری کمی رہ گئی ہو. اور بہرحال وہ جن ملزمان کے خلاف کاروائی کرنی تھی انہوں نے یہ ملزمان کا ساتھ دیا, تو رانا مقبول نے کہا کہ ریاست نے حکومت بدل جانے کے بعد کیس کی ویسی پیروی نہیں کی جیسی کا کرنا چاہیے تھی, کیونکہ نواز شریف کے بعد جب اگلی حکومت آئی تو انہوں نے پھر کیس کا فالو تھرو نہیں کیا, کیونکہ ہیروز تو مرتے رہیں گے, اس ملک کے اوپر حکومت کریں گے وہ لوگ جو کرپٹ ہیں. اس وقت لیفٹیننٹ جنرل ضیاء الدین بٹ فوج کے خفیہ ادارے آئی ایس آئی کے سربراہی تھے. ان کا اس وقت بھی یہی موقف تھا کہ عامر اللہ 100% حکیم سعید کے قتل میں ملوث ہے. خود انہوں نے اس وقت کہا تھا کہ کئی برس بعد جب میری بھی جنرل ضیاء الدین بٹ سے بات ہوئی تو انہوں نے یہی بات دہرائی کہ عامر اللہ ہی حکیم سعید کے قتل میں ملوث تھا. میں نے کہا نا کہ ہر چیز کو ہم مخمصہ بنا دیتے ہیں. ایک سوال ان سے کیا گیا کہ اس کیس میں کافی عرصے کے بعد ایم کیو ایم والے کہتے تھے کہ ہمیں پکڑا گیا, مجھے تو پاکستان چوک پر واقعہ میرے گھر سے 1999 میں گرفتار کیا تھا, اللہ کا شکر تھا کہ بے قصور تھے. ان کا نام ملزمان کی فہرست میں کیسے آیا, اس کے مطابق وہ کہتے ہیں مجھے نہیں بتایا گرفتار کرنے والے کون لوگ تھے، وردی تو پولیس کی پہنی ہوئی تھی، سادہ لباس اہلکار تھے، ہر کسی کو معلوم ہے کہ گرفتار ہونے والوں سے کیا سلوک ہوتا ہے، ہماری بھی بڑی خدمت گزاری ہوئی، یعنی یو نو واٹ خدمت گزاری مینس، تفتیش پاکستان میں کہتے ہیں جس نے نہیں بھی چوری کی اس کو اتنی پھینٹی پڑتی ہے، اتنی پھینٹی پڑتی ہے کہ وہ خود کہہ دیتا ہے بھائی میں نے ہی قتل کیا، تم مجھے مارنا چھوڑ دو، مجھے پھانسی پہ لگا دو۔ بہرحال اس مقدمے میں 39 افراد کو نامزد کیا گیا، فیصل چاولہ تو حکیم صاحب کے قتل سے دو ماہ پہلے سے جیل میں تھے، کسی اور کیس میں، ایک اور کارکن تھے نظر مقرب، وہ بھی دو ماہ پہلے سے جیل میں تھے، جبکہ ایک اور ملزم اعجاز الحسن کو شادی سے گرفتار کیا گیا تھا، آپ امیجن کیجئے گا۔ شاکر احمد کہتے ہیں کہ مجھ پر انہوں نے دفعہ 109 یعنی منصوبہ بندی کا الزام عائد کیا تھا، میرے گھر سے کچھ بھی نہیں ملا۔ پاکستان میں کس طرح کیس چلتا ہے، عدالتیں کیسے کام کرتی ہیں، پولیس کیسے کام کرتی ہے، بس آپ دعا کی جا سکتی ہے کہ بے قصور کو سزا نہ ملے۔ حکیم محمد سعید آج میرے ساتھ نہیں، پاکستان کو ان کی اشد ضرورت آج بھی ہے، مگر اس ملک میں اچھا ذہن کوئی بھی نہیں رہے گا۔ سن رہے ہیں پروگرام ساز و باز، میں آپ کے ساتھ عارف احمد مظفر، کیس کی اور بھی ڈیٹیلز ہیں اگر ول کم بیک، اسٹے ٹیون پلیز، ہم آپ کو لے کر کے چلیں گے ٹاپ آف دا آور کی جانب، اور ٹاپ آف دا آور کے بعد میرے ساتھ آئیں گے جناب فیاض ولانا صاحب، اسٹے ٹیون۔
قرضے سے نجات کے لیے ایک ہی نام، محمد صدیق، آل دا سولوشن، پرسکون زندگی اور کریڈٹرز کی کال سے چھٹکارا۔
محمد صدیق آل ڈیٹ سولوشن بینکرپسی انسالوینسی کنسالیڈیشن کرتے ہیں اپ ٹو 80%، محمد صدیق آپ کے لیے کام کرتے ہیں، پرسکون زندگی، اچھی صحت اور لمبی عمر کی ضامن، اپنی زندگی کو پرسکون کرنے کے لیے، قرضوں سے پاک کرنے کے لیے رابطہ کیجیے محمد صدیق 416-671-0577۔
کہیں مارگیج نہیں مل رہی، جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گے آسان، 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام، ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں، ری فائنینسنگ آپشنز، رینیول آپشنز، مارگیج ڈیفیکلٹیز، ڈاؤن پیمنٹ ایشوز، سیلف امپلائڈ، پرائیویٹ فنڈز، سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے، نمبر ٹو کال 6479235659، 6479235659، لائسنس نمبر 10530۔
جسٹن ٹروڈو آپ کے آس پاس کریک، ہیروئن اور کوکین کو لیگل بنا رہے ہیں، اسی لیے ہر طرف آپ افراتفری اور جرم کو دیکھتے ہیں، بس بہت ہوا، پیئر پالی ایو ان تمام ہارڈ ڈرگز کو بند کریں گے، عادی افراد کو علاج فراہم کریں گے اور مجرموں کو جیل بھیجیں گے، یہ ایڈ آپ تک پیئر پالی ایو اور کنزرویٹو پارٹی آف کینیڈا لا رہے ہیں۔
ویلکم ٹو اقراز، حلال فائنینسنگ کے لیے آپ کا گھر، پچھلے 3 سال کی محنت، کوئی شارٹ کٹ نہیں، کوئی سمجھوتا نہیں اور کوئی راز نہیں، پیش کرتے ہیں 5 سال کی رینیول مارگیج، زبردست خصوصیات اور مناسب ریٹ، عالمی سطح پر تعلیم شدہ پیشہ وارانہ افراد کے ساتھ ایک مضبوط ٹیم، شریعت کی تعمیل کی ضمانت، بغیر انتظار کے 5 دن میں اپلیکیشن اپروو، سارے پروونسز کے لیے اپلیکیشن لے رہے ہیں سوائے کیوبک کے، آج ہی اپلائی کریں اقراز.com EQRAZ.com۔
ٹیلی ٹائم الیکٹرانکس، ایل ای ڈیز اور ہوم اپلائنسز کی ہاٹسٹ اور برانڈیڈ رینج کے ساتھ 0% فائنانس، گارنٹی اور لوئسٹ پرائسز اور فری ڈیلیوری ان جی ٹی اے، تو انتظار کیسا، ابھی وزٹ کریں ٹیلی ٹائم برامپٹن 280 ردرفورڈ روڈ یا اسپرنگ ڈیل اسکوئر شاپنگ سینٹر یا ایٹوبیکو 1770 ایلبین روڈ یا 9909 مارکم روڈ۔ مزید تفصیلات کے لیے کال کریں 9054551666۔ ٹیلی ٹائم الیکٹرانکس۔
ایشین فوڈ سینٹر دی ساریاں ہی لوکیشن تے لگ گئی ہے 12 اکتوبر تو 23 اکتوبر تک دشہرہ اتے نوراتری سیل، 9.07 کے جی کوالٹی ہول ویٹ آٹا 12.99، 20 پاؤنڈ سورن ملٹی گرین آٹا 15.99، آمنڈز 4.99 پر پاؤنڈ، 4 پاؤنڈ ایشین بلیک چنا 4.99، سویرا رس ملائی 7.99، گروسری تو علاوہ انہاں کول ون سونیا فریش مٹھائیاں بھی لے سکتے ہو، نوراتری پوجا اتے دشہرے لئی خاص سامان بھی لے سکتے ہو، دشہرہ سیل ایٹ آل ایشین فوڈ سینٹر لوکیشنز، کال ایٹ 416-740-3262۔
ڈاکٹر مجیب قاضی آپ کے فیملی ڈینٹسٹ، دانت نکلوانے ہیں، لگوانے ہیں، کراؤنز ہیں، بریجز ہیں، ایون اگر امپلانٹس یا بریسز لگوانا چاہتے ہیں تو برامپٹن میں ہینسن اور کوئنز کے انٹرسیکشن پہ، اور اب سگما ڈینٹل کلینک ولیمز پارک وے اینڈ کرائسلر کے انٹرسیکشن پہ بہترین ڈینٹسٹ تمام انشورنس پلان کو ایکسپٹ کرتے ہیں. اپوائنٹمنٹ بنائیے گا، ساز و آواز کا حوالہ دے کے ڈسکاؤنٹ حاصل کیجیے گا. ڈاکٹر مجیب قاضی آپ کے فیملی ڈینٹسٹ، 9054578661.
کیا بات ہے بیٹے، بڑی آواز نظر آ رہی ہے.
ابو جان خدا کا واسطہ، گاڑی سے تو گدا گاڑی خریدتے، ہر موڑ پہ رک جاتی ہے.
بچے پریشان کیوں ہوتی ہو؟ لاؤ گاڑی کی چابی دو، ابھی لے کر جاتا ہوں پریمیم آٹو ریپیئر پر. گاڑی کی نبض دیکھ کر خرابی کی جڑ تک پہنچ جائیں گے.
میری سہیلی نے بھی کہا تھا
وہاں پر کولنگ سسٹم، انجن ٹیون اپ، چار ویل کمپیوٹر بیلنس، بریکس، نئے اور پرانے ٹائر، صاف آئل فلٹر، مفت میں چینج، سٹارٹر، آلٹرنیٹر گارنٹی کے ساتھ ٹھیک کرتے ہیں. بس اس کے بعد تمہاری گاڑی فر فر بھاگے گی. 21 میلوک ڈرائیو ریٹوبیکو، ٹیلی فون
416-744-6800.
مجھے مزے دے چکن ٹکے کباب، بریانی دال تڑکا،
لاہوری اسٹائل ناشتہ، مزیدار کڑھائی، ماؤتھ واٹرنگ کباب اینڈ سیزلنگ باربیکیو آئٹم.
شاہین ٹکہ اور کباب
ان فلیمنگٹن مال.
اپنے دانتوں کی حفاظت کے لیے رابطہ کیجیے آپ کی اپنی ڈاکٹر نازیہ رحمان. لیزر ٹوتھ وائٹنگ، روٹ کینال ٹریٹمنٹ، ڈینٹل امپلانٹس،
فری ڈینٹل ٹریٹمنٹ فار کڈز، ہیلتھی اسمائلز انٹیریو کے تحت ڈینٹسٹری آن مسز ساگا، 65 مونٹپیلیئر اسٹریٹ، یونٹ 104، مسز ساگا روڈ اینڈ فائنینشیل ڈرائیو.
کال کیجیے ڈاکٹر نازیہ رحمان، 9058721100. کنسلٹیشن ایبسولوٹلی فار فری، ڈینٹسٹری آن مسز ساگا.
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں، اسی لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے. میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ، پی آر رینیولز، اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں. kerimsolutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں. ہمارے آفس میں سرٹیفائڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں.
پروگرام میں ایک دفعہ سے خوش آمدید کہنا چاہتی ہوں. میں فیملی ڈینٹسٹ ہیں ڈاکٹر نازیہ رحمان، ان کا ذکر کرنا چاہتی ہوں. دس از منتھ آف اکتوبر، اینڈ اکتوبر بھی آپ سمجھیے کہ بس گیا. بہت سے لوگ اپنی جہاں جابس کر رہے ہوتے ہیں، بعض کو ڈینٹل بینیفٹس ہوا کرتے ہوتے ہیں اور اس سال میں آپ نے ان کو یوز کرنا ہوتا ہے. سو یا تو دسمبر تک یوز کر سکتے ہیں اور یا پھر یو ول لوز اٹ. تو آپ اپنے ڈینٹل بینیفٹس کو یوز کرنے کے لیے، کلیننگ ہے، کراؤنز ہیں، بریجز ہیں، ڈینچرز ہیں، امپلانٹس ہیں، جو نوکری کر رہا ہے اس کو ڈینچر کی تو میرا خیال ہے ضرورت نہیں ہوگی، ہاں کراؤن کی ضرورت پڑ سکتی ہے. تو آپ لوز کرنے سے بہتر ہے کلیننگ کرا لیں. ملیے ڈاکٹر نازیہ رحمان سے. ونڈرفل. 65 ماؤنٹ پیلیئر اسٹریٹ کے اوپر ہے، فری کڈس کا، بچوں مفت کوئی ٹریٹمنٹ نہیں ہوتا، اونٹیریو گورنمنٹ پے کرتی ہے. ٹھیک ہے، لیزر ٹوتھ وائٹنگ ہے، نئے پیشنٹس کو ویلکم کرتی ہیں. ڈاکٹر نازیہ رحمان، شی ڈز ہیو ادر کلینک ایٹ 150 یلو ایونز بولی واٹ، 9058721100. ایک اور انفارمیشن میں نے آپ سے کرنی ہے. رائرسن یونیورسٹی، میٹروپولیٹن یونیورسٹی جو ہے، وہاں پر ایک ڈاکٹر صاحب آ رہے ہیں، ڈاکٹر زکی ان کا نام ہے، ہی از کمنگ. اٹ ول بی اے گریٹ پروگرام، اٹس ایبسولیوٹلی فار فری. پاکستان دی آؤٹ لائنر ان دا ساؤتھ ایشیا، ٹھیک ہے، یعنی اتنی امپورٹنٹ جیو پولیٹیکل پوزیشن ہونے کے باوجود واٹ از رانگ کہ پاکستان کی اکانومی جو ہے کہاں سے کہاں جا کے پہنچی ہوئی ہے. یہ پروفیسر اکبر زیدی جو ہیں، اکبر زیدی پی ایچ ڈی انہوں نے کی ہوئی ہے، ایگزیکٹو ڈائریکٹر ہیں انسٹیٹیوٹ آف بزنس ایڈمنسٹریشن کراچی میں. 23 اکتوبر منڈے کا دن، آج کیا تاریخ ہے، وہاں بجے اگلا منڈے آ گیا، اگلے منڈے کو ایگزیکٹلی ایک ہفتے کے بعد، نیکسٹ منڈے کو شام کو 6 بجے، روم نمبر 3129، 9th فلور کے اوپر. اس کو رجسٹر کرانے کے لیے اب سروت یہ کیا طریقہ کار ہے, کہاں پہ آ کے رجسٹر کرائیں؟ آپ کی ویب سائٹ کے اوپر یہ لنک؟ نہیں نہیں, وہ تو مجھے نظر آ رہا ہے, وہ بڑی پیاری ہے سروت, انہوں نے ٹی وی پہ مجھے ہاتھ لگ کے دکھائی. یہاں پہ I mean کہ ہم یہ کیسے کریں, ویب سائٹ کے اوپر اس کو ڈال دیں, پلیز آپ ویب سائٹ پہ ڈالیں تاکہ اس لنک کو کلک کرنے کے بعد لوگ اپنے آپ کو رجسٹر کر سکیں. وہ کہتے ہیں ان دا 1960 پاکستان واز سین ایز ون آف دا فاسٹسٹ گروئنگ اکانمیز موونگ کوئکلی ان ٹو دا مڈل انکم کنٹری اسٹیٹس ویئر ادر ان ساؤتھ ایشیا اسٹرگل ٹوڈے موسٹ ساؤتھ ایشین کنٹریز ہیو لیفٹ پاکستان بہائنڈ ان دا سوشل اینڈ ہیومن اینڈ اکنامک ٹرمز ایز رادر دین بینگ کمپیئر ٹو دا ایمرجنگ نیشن. اب وہ انڈیا از ایمرجنگ نیشن, پاکستان کتنے پھڈے میں پڑ گیا. تو یہ پروگرام اٹینڈ کیجیے گا, وی ول بی لکی انف ٹو ہیو دس میٹنگ ود ڈاکٹر اکبر زیدی, پی ایچ ڈی, ایگزیکٹو ڈائریکٹر انسٹیٹیوٹ آف بزنس ایڈمنسٹریشن. پلیز اس پروگرام کو رجسٹر کرنے کے لیے, ہوں مینو نہیں سمجھ آتا کیویں یہ تعین دساں.
ہمارے انسٹاگرام پیج یا ٹک ٹاک پیج کے اوپر نا ہم اس یو آر ایل کو کر دیں گے ہائی لائٹ.
آپ کا انسٹاگرام پیج کیا ہے؟
ای آواز
انسٹاگرام پہ آپ ای آواز پہ آئیں, وی آر گوئنگ ٹو پٹ دس لنک. دیکھا میرے ساتھ پی ایچ ڈی انسٹاگرام کا پی ایچ ڈی بیٹھا ہوا ہے, تو آپ پلیز جوائن اٹ, اٹس ایبسولوٹلی فار فری, کوئی چارج نہیں ہے, کوئی چارج نہیں. یو مسٹ اٹینڈ دس پروگرام. آئی ہیو جناب فیاض بلانا صاحب, نوئنگ آل دیز پالیٹیشنز ہیڈ اے چانس, ان سے ملاقات بھی ہوئی. بلانا صاحب میرے ساتھ اسٹوڈیو میں موجود ہیں. جناب فیاض بلانا صاحب السلام علیکم سر, کیسے ہیں آپ؟
وعلیکم السلام, اور آپ کا پروگرام دیکھنے والوں کو میری طرف سے بھی السلام علیکم. الحمد للہ آپ کی دعا چاہیے.
سر بہت شکریہ آپ کا, بہت شکریہ فیاض بلانا صاحب. پاکستان کی صورتحال کو بھی ہم ڈسکس کر لیتے ہیں, مگر مڈل ایسٹ کے حوالے سے, یعنی جو وقت کا فرعون ہے وہ اتنا مضبوط ہے کہ مڈل ایسٹ میں جو کچھ بھی ہوا, اس وقت آپ کوئی بھی ویب سائٹ کوئی بھی پہ چلے جائیں, آپ کو وہاں پہ ایک ایڈ ملے گی جس میں بتایا جا رہا ہے کہ جوئش کے ساتھ پچھلے ہفتے زیادتی ہوئی, لوگوں نے آ کے ان کو مارا بھی اور سب کچھ کیا, ویئر ایز آپ کی مسلم ممالک بھی نہ تو ان کو ریفیوج دینے کے لیے تیار ہیں, اور وہ حماس جنہوں نے حملہ کر کے لاکھوں بیماروں کو ہسپتالوں میں ان کو بے یاروں مدد کر چھوڑ دیا, تو اس نو پٹی فتم کیا فرمائیں گے اس کے بارے میں؟
ہماری ویسٹرن ورلڈ جو ہے وہ تو پہلے سے معلوم تھا دنیا کو, حماس والوں کو بھی معلوم تھا, حماس کے ساتھ دوسری جو اسلامی جہاد یا جہاد اسلامی والے ہیں انہیں بھی معلوم تھا کہ ان کی سپورٹ میں اگر اس وقت تک کوئی کھل کے کوئی کنٹری آیا ہے سامنے تو وہ ایران آیا ہے, یا ٹرکی نے تھوڑا سا سٹیٹمنٹ اس طرح کی دی ہے. باقی پاکستان کی تو اس وقت پوزیشن ایسی ہے کہ ہماری اپنی قیادت جو سامنے ہے منظر عام پہ ہے وہ اس قابل نہیں ہے کہ وہ کچھ کہہ سکے سوائے شرمندگی کے, اور جو بیہائنڈ دی بار ہے یا مفرور ہے پاکستان سے وہ اس پوزیشن میں نہیں ہے کہ ان کی کوئی بات سنی جائے. میاں نواز شریف صاحب لندن سے جدہ پہنچ گئے ہیں اور ایک ہفتہ ہو تقریباً ہونے والا ہے انہیں وہاں, وہ چھوٹے چھوٹے وہاں کے ایم بی ایس یا ایم بی ایس کے باقی جو وہاں ان کے رائل فیملی کے لوگ ہیں ان سے ملاقات کی منتیں کر رہے ہیں, ان سے کوئی ملنے کے لیے تیار نہیں ہے. اور وہ بھی کیسے کہ ایک بندہ جو مفرور ہے, جو پاکستان سے بھاگا ہوا ہے, پاکستان کو مطلوب ہے, اور چار سال سے چار ہفتے کا کہہ کے گیا تھا اور چار سال وہاں لندن میں اس نے قیام فرما لیا, اور اس دوران وہ پاکستان کے خلاف اور پاکستان کی اس وقت کی حکومت جو تھی الیکٹڈ گورنمنٹ تھی اس کے خلاف سیاسیوں میں مصروف رہا, اور اب وہ واپس جا رہا ہے اور اس نے جا کے جیل میں جانا ہے پہلے, اگر کوئی انتظام لوکل اس کا نہ ہو گیا تو انہوں نے جیل میں جانا ہے. ایسے بندے سے ایم بی ایس کیسے ملے گا, اور اگر ملے گا تو وہ باہر میسج کیا جائے گا کہ سعودی گورنمنٹ یا سعودی انتظامیہ اس طرح کے لوگوں سے ملتی ہے اور ان حالات میں ملتی ہے, اور جب تک میاں نواز شریف صاحب کلیئر نہیں اپنے آپ کو عدالتوں سے اور ان چیزوں سے کریں گے اس وقت تک میرا نہیں خیال کہ کوئی ان سے ملے گا. اور یہاں ہمارے انوار اللہ کاکڑ صاحب ہیں, وہ اس وقت جو ہے چائنا گئے ہوئے ہیں ماشاءاللہ, اور وہاں جانے سے پہلے اب ان کے جو سٹاف کے لوگ ہیں منسٹری آف انفارمیشن والے ہیں مرتضیٰ سولنگی صاحب, اور ان کی منسٹری یہ اسٹیٹمنٹ اخباروں کو دے رہی ہے کہ چائنا نے بھاری انویسٹمنٹ کی خواہش ظاہر کی ہے. حالانکہ فیکچوئل پوزیشن یہ ہے کہ جو ML1 جو ریلوے لائن کا منصوبہ تھا چائنا کا سی پیک کے حوالے سے, اس کی ٹوٹل ورتھ تھی $9.7 بلین वो रिड्यूस करके 6.3 बिलियन डॉलर, चाइना ने कहा है हम 6.3 बिलियन, 2/3, 33% उसको रिड्यूस कर दिया उन्होंने। तो ये इनका बबरकत पांव है इनके टेकर गवर्नमेंट का, और उससे पहले मियां शहबाज शरीफ साहब की 16 महीने की गवर्नमेंट का, कि सी पैक बैक फुट पे है, पीछे जा रहा है, कम से कम हो रहे हैं फंड्स। और मुर्तजा सोलंगी साहब ये स्टेटमेंट अखबारों को दे रहे हैं कि चाइना भारी इन्वेस्टमेंट पाकिस्तान में करना चाहता है, और अनुराग काकड़ साहब के इस दौरे के बड़े मुस्बत नतीजे होंगे। एक नतीजा तो आया वहां, रशियन प्रेसिडेंट व्लादिमीर पुतिन मीर से उनकी मुलाकात हुई। यकीनन व्लादिमीर पुतिन मीर ने अनवारुल्लाह काकड़ से पूछा होगा, और व्लादिमीर पुतिन मीर इस तरह के कोई दब के बात करने वाले नहीं है। दुनिया में एक उनका नाम है, एक कद काट है, और जिस तरह की उनकी इमरान खान के साथ 3.5-4 घंटे की मीटिंग हुई थी, जिन हालात में हुई थी, जिस दिन रशिया और यूक्रेन की लड़ाई शुरू हुई थी उस दिन मुलाकात हुई थी, 45 मिनट की स्केड्यूल मुलाकात थी जो 3.5 घंटे तक तवील हो गई थी। इसमें इमरान खान के साथ यकीनन उनकी बहुत तवील बातें हुई थी, और इमरान खान की जुर्रत को